This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा. हजुर श्रोताहरू, सदाको आइतबार चाहिँ 9:30 बजे म यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु भोइस अफ साङ्ग्रिला लिएर. रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत र श्रोताहरू तपाईँ रेडियो एडलेड 101.5 मेगा हर्ज अनलाइन पनि सुन्न सक्नुहुन्छ. रेडियो डट एडिलेड डट इडियु डट एयुमा तपाईँले लगइन गर्नुपर्ने हुन्छ र तपाईँ यसलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ. श्रोताहरू, मैले तपाईँहरूलाई भनिहालेँ भोइस अफ साङ्ग्रिला कार्यक्रम हरेक आइतबार 9:30 बजे आउने गर्दछ तपाईँहरूको रेडियो सेटमा र सदा चाहिँ कार्यक्रमको सुरुमा म यहाँहरूलाई देश विदेशमा भएका ताजा घटनाक्रमको बारेमा जानकारी गराउने छु समाचारबाट र त्यसपछि कार्यक्रममा गीत सङ्गीत रोचक जानकारी न्युज इन्टरभ्युज र भ्युजहरू पनि प्रस्तुत गर्ने कोसिस गर्नेछु. र श्रोताहरू, आज मसँग हाम्रो एडिलेडमा भर्खरै आउनुभएको थियो नेपालबाट भुवन केसी, नेपालको एक सुपरस्टार, उहाँसँग गरिएको छोटो कुराकानी पनि म यहाँहरूलाई आज सुनाउने छु. रेडियो सेट छोडेर कतै नजानुहोला, रेडियो साङ भोइस अफ साङ्गला सुन्दै गर्नुहोला. र अहिलेलाई भने म कार्यक्रम थालनी गर्न चाहन्छु समाचारबाट. हजुर, समाचारको सुरुवातमा सरकारले आगामी आर्थिक वर्ष 2069-70 लागि एक तृतीयांश बजेट आइतबार अर्थात् आज ल्याउँदैछ. सरकारले तृतीयांश खर्चको बजेट अध्यादेश मन्त्री परिषदबाट पारित गराएर स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गरेको छ. प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन शीतल निवास पुगेर राष्ट्रपति रामवरण यादवलाई मन्त्री परिषदको निर्णयबारे जानकारी गराउँदै अध्यादेश पेश गरेका छन्. यसअघि बिहान बसेको मन्त्री परिषद बैठकले तृतीयांश बजेटलाई पारित गरेको र राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि आजै सार्वजनिक गर्ने निर्णय गरेको महिला तथा समाज कल्याण मन्त्री बद्री न्यौपानेले जानकारी गराएका थिए. उनका अनुसार अन्तरिम संविधानको धारा 96 क अनुसार तृतीयांश बजेट ल्याउन लागि हो. सरकारले पूर्ण बजेट ल्याउने तयारी गरे पनि विपक्षी दलहरूको निरन्तर विरोधका कारण चालू आर्थिक वर्षको कुल बजेटको एक तृतीयांशभित्र रहेर बजेट ल्याउन लागेको हो. बजेटमा नयाँ कार्यक्रमहरू केही छैनन् न्यौपानेले भने. राष्ट्रिय महत्त्वका विषयहरू निर्वाचन, शान्ति प्रक्रियासँग जोडिएको लडाकुको स्वैच्छिक अवकाश र सेनाको महानिर्देशनालय गठनका लागि बजेट छुट्याइएको छ. नयाँ गठन भएका दुईवटा मन्त्रालयका लागि पनि बजेट थपिएको उनले जानकारी दिए. राष्ट्रपतिलाई भेटेपछि मन्त्री पुनले चालू आर्थिक वर्षको बजेटको तृतीयांशभित्र रहेर निर्वाचन, सेना समायोजन, नयाँ बनेको मन्त्रालयको खर्च समेटेर तयार गरिएको बजेट अध्यादेश स्वीकृति का लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको बताए. मन्त्री परिषद बैठकले राष्ट्रिय वाणिज्य ब्याङ्कको पुँजीकरणका लागि 4,32 करोड निकासा दिने तथा नेपाल ब्याङ्कको 1,37 करोड बराबरको सेयर खरिद गर्ने निर्णय समेत गरेको छ. एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विघटित संविधान सभाको पुनर्स्थापना गर्न आफ्नो पार्टी अत्यन्तै सकारात्मक रहेको बताएका छन्. संविधान सभाको पुनर्स्थापनाका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग अनुरोध गर्दै आएका विभिन्न दल सम्बद्ध पूर्व सभासदको प्रतिनिधि मण्डलको आज ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले राजनीतिक दलको सहमतिमा संविधान सभाको पुनर्स्थापना गर्न सकिने बताएका हुन्. नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरूलाई पनि तपाईँहरूले दबाब दिनुहोस्, संविधान सभाको ठूलो दल हुनको हैसियतले हाम्रो पार्टी त्यसका लागि सकारात्मक छ, आफ्नो पार्टीले संविधान निर्माण प्रक्रियामा सहजता पैदा होस् भनेर सेना समायोजनको प्रक्रिया अगाडि बढाएको हो भन्दै पार्टीभित्र विवाद र फुट आए पनि अरू दलले त्यो कुरा बुझ्न नसकेको अध्यक्ष दाहालले आरोप लगाए। संविधानका लागि जोखिम मोल्दा पनि काँग्रेस र एमाले संविधानका लागि तयार नदेखिएको र राज्य पुनर्संरचनाको विषयमा प्रष्ट धारणा बनाउन नसक्दा संविधान निर्माण हुन नसकेको उनको तर्क थियो। राजनीतिक दलहरूका बीचमा अहिले पनि छलफल र वार्ता जारी रहेकाले संविधान सभा पुनर्स्थापनाको सम्भावना बढ्ता रहेको र त्यसका लागि अझै दबाव जरुरी रहेको समेत अध्यक्ष दाहालले बताए। प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा निर्माण प्रक्रियामा देखिएका विवादका विषयमा एकमुष्ट समाधान हुने अवस्था आएर राजनीतिक दल त्यसका लागि तयार भए संविधान सभा पुनर्स्थापना गर्न सकिने बताएको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले आफ्नो पार्टीभित्र संविधान सभा पुनर्स्थापनाको सवालमा कुनै पनि विवाद नरहेको बताए। पूर्व सभासदले संविधान सभाका विभिन्न समितिमा आफ्नो जिम्मेवारी पूरा गरेकाले सबै सभासद उस्तै दोषी हुन् भनेर तर्क गर्नको अर्थ नहुने बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण गर्न नसक्नाको प्रमुख दोष प्रमुख दलका शीर्ष नेताले नै लिनुपर्ने र जिम्मेवारी पनि शीर्ष नेताको नै रहेको बताए। उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठले मुलुकको राजनीतिक गतिरोध अन्त्य गरी जनताले चुनेका प्रतिनिधि मार्फत नै नयाँ संविधान बनाउनको विकल्प नभएको बताएका छन्। उनले विगतमा संविधान सभाले नयाँ संविधानका धेरै विवादित विषयमा सहमति जुटाइसकेको भए पनि संघीयता निर्वाचन प्रणाली लगायतका केही विषयमा सहमति जुट्न नसकेपछि विघटन हुन पुगेको संविधानको विकल्पमा नयाँ निर्वाचन निर्धारण गरिएको बताए। राष्ट्रिय मुस्लिम आयोगद्वारा आइतबार अर्थात् आज आयोजित मुस्लिम समुदायको उत्थानका लागि सरकारी नीति विषय कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्रेष्ठले नयाँ संविधानमा सबै वर्ग जाति र समुदायको हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सरकार मुसलमान समुदायका अधिकारलाई संरक्षण गर्दै लामो समयदेखि एकात्मक र परम्परागत राज्य सत्ताका कारण उपेक्षित र उत्पीडनमा परेका समुदायको उत्थानका लागि प्रतिबद्ध छ भन्दै पहिचान वा समान अधिकारबाट मात्र उत्पीडित समुदायको हित नहुने भएकाले संविधानमै विशेषाधिकारको व्यवस्था हुन आवश्यक भएको बताए। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई गम्भीर संवैधानिक सङ्कटको स्थितिमा लगेको आरोप लगाएका छन्। प्रेस चौतारी सर्लाहीले लालबन्दीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यस्तो बताएका हुन्। मुलुकमा आर्थिक तथा राजनैतिक सङ्कट रहेकै समयमा जेठ 14 वर्तमान अधिनायकवादी सरकारले संवैधानिक सङ्कट ल्याएको खनालले बताए। मुलुकलाई मुठभेडको अवस्थाबाट शान्तिको अवस्थामा ल्याउन देशका लोकतान्त्रिक शक्तिहरू लागि परेको बताउँदै अध्यक्ष खनालले आफ्नो पार्टीका जनजाति नेताहरूले राखेको असन्तुष्टिबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक रिक्तता अन्त्य गर्न निर्वाचन विकल्प रहेको बताएका छन्। अन्तरिम संविधानमा व्यवस्था नभए पनि प्रधानमन्त्रीले चुनाव घोषणा गरेपछि समस्या आएको उल्लेख गर्दै थापाले भने अब चुनावबाट जनताको म्यान्डेट लिनु बाहेक कुनै उपाय छैन। पछिल्लो समयमा फेरिएको राजनीतिक सन्दर्भमा देशव्यापी अन्तर्क्रिया गरिएको उक्त पार्टीले हिजो शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा थापाले संवैधानिक सङ्कट उत्पन्न भएको बेला नेताहरूलाई शासन चलाउने अधिकार नभएको दावी गरे। यतिखेर अन्तरिम संविधान र सरकारले गर्ने कुनै पनि निर्णय वैध छैन। उनले भने कुनै पनि विषयमा निर्णय गर्दा सर्वपक्षीय रूपमा गर्नुपर्छ। संविधान सभा विघटनपछि 7-8 दलहरूको अझै रवैया नघटेको उनले बताए। अहिले नेपालमा सबै दल समान छन्, कुनै साना र कुनै ठूला दल छैनन्। थापाले भने कुन दलको हैसियत के भन्ने छिनोफानो अबको चुनावले मात्र गर्न सक्छ। सीमित दलहरूको रवैयाले देशमा द्वन्द्व सिर्जना भइरहेको उनको भनाइ थियो। द्वन्द्व समाधानका लागि सबै दल र समाजका विभिन्न पक्षको सामूहिक छलफल हुनुपर्नेमा 7-8 दलहरूले देशलाई पेवा ठानेको उनले दावी गरे। अबदेखि 7-8 दलले मात्र गर्ने निर्णय अन्य पार्टीलाई मान्ने हुँदैन। थापाले भने प्रजातन्त्रमा विश्वास गर्ने दलको हैसियत निर्वाचनपछि मात्र टुङ्गो लाग्छ। यतिखेर देशको अवस्था लिकभन्दा बाहिर गएको बताउने थापाले निर्वाचनले देशलाई सही ट्र्याकमा ल्याउनुको साथै प्रजातन्त्रलाई बलियो बनाउने बताए। अब अस्ट्रेलियाबाट एउटा समाचार, यो दुःखद समाचार छ। पश्चिम अस्ट्रेलियाको पर्थमा भएको सडक दुर्घटनामा नेपाली विद्यार्थी राजेश खड्काको मृत्यु भएको छ। बिहिबार साँझ साथीको घरमा खाना खाएर फर्कँदै गर्दा खड्काले चलाएको कार रुखमा ठोकिएको थियो। दुर्घटनामा घाइते खड्कालाई स्थानीय जन्डलोप अस्पताल भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पर्थबाट एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष भैरव ढकालले दिएको जानकारी अनुसार नेपालको बागलुङ बजारमा स्थायी घर भएका खड्का 4 वर्षदेखि अस्ट्रेलियामा थिए। डिपेन्डेन्ट भिजामा 2 वर्ष मेलबर्नमा बसेर पर्थ गएका खड्का त्यहाँको ग्रामीण क्षेत्रको कृषि फार्ममा काम गर्थे। मृतक खड्काको नेपालमा रहेको आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको बागलुङ अस्ट्रेलिया कम्युनिटीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धानपछि मात्र सब मृतकका आफन्तलाई बुझाउने प्रहरीले बताएको छ। गएको वर्ष पर्थमा भएको सडक दुर्घटनामा अमर श्रेष्ठको मृत्यु भएको थियो। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको 109 जन्म जयन्ती नेपाल तथा विदेश जहाँ नेपाली भाषी छन् त्यहाँ विभिन्न कार्यक्रमको आयोजना गरी भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दै मनाइएको छ। पिता धनञ्जय आचार्य तथा माता धर्मवतीका सन्तानका रूपमा भानुभक्तको जन्म विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुदी बेसीको रम्घा गाउँमा भएको थियो। भानु जयन्तीका अवसरमा काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले भाषा संस्कृतिका संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो। उक्त कार्यक्रममा साहित्यकार राजेश्वर देवकोटा र भानुभक्त पोखरेललाई भानु पुरस्कारबाट सम्मान गरिएको थियो। यसै अवसरमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान सिडनीको आयोजनामा 109 भानु जयन्ती तथा साहित्य गोष्ठी सम्पन्न भएको छ। उक्त साहित्य गोष्ठीमा सहभागी साहित्य प्रेमीहरूले रामायण वाचन गर्नुका साथै भानुभक्तको जीवनीमाथि चर्चा गरेका थिए। उक्त प्रतिष्ठानले विगत 4 वर्षदेखि प्रदान गर्दै आएको भानु साहित्य पुरस्कार यो वर्ष युवा साहित्यकार प्रदीप चापागाईलाई प्रदान गरेको छ। उक्त पुरस्कारको राशि $251 रहेको छ। यसै क्रममा साउथ अस्ट्रेलियाको एडिलेडमा भुटनिज एथेनिक स्कूल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको भानु जयन्तीमा 6 वर्षका बच्चादेखि 83 वर्षका वृद्धालेसम्म भाग लिएका थिए। एडिलेडको भानु जयन्ती भाषा साहित्य क्षेत्रमा मात्र सीमित रहने यसपाला गीत सङ्गीत र नृत्य पनि कार्यक्रमको शोभा बन्यो। भुटनिज एथेनिक स्कूलमा पढ्ने मसिना बालबालिकाले आफ्नो नृत्य देखाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। गजल कविता हाइकु गीत मारुनी तथा र कथा विधामा झण्डै 40 नेपाली र भुटानी स्रष्टाहरूले आफ्नो सिर्जना वाचन गरे। त्यसो त रामायण वाचन गर्नेहरूको संख्या पनि उल्लेख्य थियो।
सास फेर्न गाह्रो भयो तड्किरह्यो मुटु सास फेर्न गाह्रो भयो तड्किरह्यो मुटु छातीभित्र तातो रगत छर्किएर छर्किएर रुन्छ सासु पुस्ते एकान्तमा तड्किएर रुन्छ झस्किएर फेरि पूर्व फर्किएर रुन्छ प्यारो गाउँ पछि सम्झि मर्किएर रुन्छ जति खाने त्यति गरे थर्किएर रुन्छ। धन्यवाद।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाका संरक्षक दीपक विष्टले भुटानी समुदायले नेपाली भाषा साहित्य र संस्कृति संरक्षणमा अग्रसरताको खुलेर प्रशंसा गरेका थिए। उनले आफ्नो तर्फबाट यस क्षेत्रमा जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए। गएको 4 वर्षदेखि एडिलेडमा भानु जयन्ती मनाउने गरिएको छ। यस्तै मेलबर्नबाट प्राप्त समाचार अनुसार त्यहाँ पनि भानु जयन्ती मनाइएको छ। भानु जयन्ती आयोजक समितिका अनुसार नेपाली र भुटानी समुदायका गरी झण्डै 350 जनाको उपस्थिति रहेको थियो। अब समाचारको अन्त्यमा एउटा ओलम्पिक सम्बन्धी समाचार। लन्डनमा हुने 30 ग्रीष्मकालीन ओलम्पिकमा सुरक्षाको जिम्मा नेपाली कम्पनीले पनि पाएको छ। नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसले ओलम्पिक अवधिभर सुरक्षाको जिम्मा पाएको कम्पनीका निर्देशक विष्णु तामाङले जनाए। मुख्य कन्ट्राक्टर G4Sले 14 अन्य कम्पनीलाई सहायक कन्ट्राक्ट दिने क्रममा एकमात्र नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस पनि छनौट भएको हो। जुलाई 27 अगस्त 12 तारिकसम्म हुने खेलकुदको महाकुम्भमा कम्पनीबाट सुरक्षाका लागि 100+ नेपाली सुरक्षा गार्ड खटिनेछन्। यसमा पूर्व गोर्खा सैनिकको संख्या अधिक छ। गत जुन 11 नै खटिएका ती गार्डले खेल सुरु भएदेखि अगस्त अन्तिमसम्म ओलम्पिकको मुख्य साइट प्रवेशद्वार पेरिमिटर संसद भवन वरपरको सुरक्षा एवं खेलाडीका सरसामान रेखदेख गर्नेछन्। ती सुरक्षा गार्डलाई ओलम्पिकका लागि विशेष तालिम दिइसकिएको छ। खटिने कर्मचारीले मुख्य कन्ट्राक्टर G4S का सुरक्षा गार्डले पाए जति नै घण्टाको 8.5 पाउन्ड ज्याला पाउने तामाङले बताए। ओलम्पिक जस्तो वृहत इभेन्ट्समा आफ्नो कम्पनी छानिएकोमा निर्देशक तामाङले प्रसन्नता व्यक्त गरे। वास्तवमा गुडविलले नै यो अवसर पाएका हौ, तामाङले भने। हजुर श्रोताहरू, अहिले भर्खरै मैले तपाईँलाई देश विदेशमा, नेपालमा र नेपाल बाहिर भएका ताजा घटनाक्रमको बारेमा जानकारी गराएँ। विशेष गरी नेपालमै, नेपालकै राजनीतिक सेरोफेरोमा रहेर मैले तपाईँहरूलाई ताजा हाल खबर सुनाएँ नेपालको बारेमा। र यसै गरी ओलम्पिकमा नेपाली एउटा सेक्युरिटी कम्पनीले पनि एउटा जिम्मेवारी पाएको छ, एउटा गौरवमय जिम्मेवारी पाएको छ, सेक्युरिटी एउटा सुरक्षा व्यवस्था राम्रो पार्ने, त्यसको बारेमा पनि मैले तपाईँहरूलाई जानकारी गराएँ। र श्रोताहरू, अब म तपाईँहरूलाई कार्यक्रमको अर्को भागमा लाँदैछु, जुन भागमा हामी म तपाईँलाई गीत सङ्गीतले मनोरञ्जन गर्ने कोसिस गर्दछु सदाझै। आज पनि म यो उत्तरार्धमा, साङ्गीतिक उत्तरार्धमा म तपाईँहरूलाई एउटा रमाइलो गीत, रमाइलो भन्दा पनि देश भावनाले ओतप्रोत भएको यो रातो र चन्द्र सूर्य नेपथ्य समूहको आवाजमा अहिलेलाई म तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। सुनौ यो गीत।
Yeah.
हजुर श्रोताहरू, तपाईँहरूले भर्खरै सुन्नुभयो नेपथ्य समूहको आवाजमा रातो र चन्द्र सुर रे जङ्गी निशान हाम्रो यो राष्ट्रिय गीत मैले तपाईँहरूलाई भर्खरै सुनाएँ। श्रोताहरू, यति बेला स्टुडियोको घडीमा 10:10 बाँकी छ, 9:51 गइसकेको छ र मैले तपाईँहरूलाई अगाडि नै जानकारी गराइसकेको छु। आज म तपाईँहरूलाई नेपाली फिल्मी क्षेत्रका सुपरस्टार सदाबहार हिरो भुवन केसीसँग गरिएको कुराकानी तपाईँहरूका लागि म प्रस्तुत गर्नेछु। तर त्योभन्दा अगाडि म तपाईँहरूलाई गीत सङ्गीतले नै मनोरञ्जन दिने कोसिस गर्नेछु। फेरि पनि म अर्को एउटा गीत बजाउन गइरहेको छु अहिलेको लागि तपाईँहरूका लागि भनेर, के यो माया हो, मेरो एउटा साथी छ चलचित्र मेरो एउटा साथी छबाट के यो माया हो भन्ने गीत अहिलेलाई तपाईँहरूका लागि फेरि म प्रस्तुत गर्न गइरहेको छु। श्रोताहरू, अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत। हजुर श्रोताहरू, तपाईँलाई मैले भर्खरै सुनाएँ सुगम पोखरेलको आवाजमा के यो माया हो चलचित्र मेरो एउटा साथी छबाट मैले यो गीत लिएको थिएँ। श्रोताहरू, पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला। र श्रोताहरू, मैले तपाईँहरूलाई अगाडि भनेको थिएँ आज मैले तपाईँहरूलाई भुवन केसीसँग गरिएको कुराकानी सुनाउने छु भनेर। र त्योभन्दा पहिला म के भन्न चाहन्छु भने श्रोताहरू, भुवन केसी नेपालका एक सदाबहार अर्थात् सुपरस्टार हिरो, जुन लामो समयदेखि विगत 25-30 वर्षदेखि नेपाली फिल्मी क्षेत्रमा लागि परेका एक नायक हुन्, जो चाहिँ अहिले अस्ट्रेलिया टुरमा छन्। उनको पछिल्लो चलचित्र साथी म तिम्रो लिएर अस्ट्रेलिया टुरमा आएका छन्। यसै क्रममा एडलेडमा पनि उनी आएका थिए लास्ट विक, यो गएको बुधबार एडलेडमा उनको मुभी स्क्रिनिङ भयो एकदमै सफलताका साथ। र त्यसै क्रममा मैले भुवन केसीसँग एउटा छोटो मिठो कुराकानी गरेको थिएँ। र श्रोताहरू, म अहिले तपाईँहरूका लागि उक्त कुराकानी सुनाउन गइरहेको छु। हजुर सुनौ अहिलेलाई भुवन केसीसँग गरिएको यो छोटो कुराकानी।
धेरै स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा।
हजुर धन्यवाद।
कस्तो बसाइ भइरहेछ अस्ट्रेलियाको अहिलेसम्म? कति ठाउँमा घुम्नुभयो?
अस्ट्रेलिया म यो पहिलोपटक फर्स्ट टाइम आएको हुँ, तर यो फर्स्ट भिजिटमै मलाई अस्ट्रेलिया एकदमै रमाइलो लाग्यो। रमाइलो लाग्नुको कारण चाहिँ के भने, अस्ट्रेलियामा बस्नेको धेरै ठाउँमा, जस्तो मैले अस्ट्रेलियामा सिडनीमा मात्रै चलचित्र साथी म तिम्रो देखाउने भनेर सोचेर आएको थिएँ, 10-12 दिनमा फर्किन्छु भनेर सोचेको थिएँ। तर सिडनी बाहिर पनि धेरै ठाउँमा, धेरै स्टेट्सहरूमा चाहिँ दाजुभाइ दिदीबहिनीहरू छरिएर बस्नुभएको रहेछ। त्यसले गर्दाखेरि धेरै ठाउँमा मैले सो गरेँ, मेलबर्नमा, त्यसै गरी ब्रिस्बेनमा अनि एडिलेडमा गरेँ। तर जहाँ गर्दाखेरि पनि यस्तो लागिरहेको छ कि यतिका धेरै दाजुभाइ दिदीबहिनीहरू अस्ट्रेलियामा हुनुहुँदो रहेछ, जसले नेपाली फिल्मलाई, हामीलाई, मलाई माया गर्ने हुने दाजुभाइ दिदीबहिनीहरू यति धेरै हुनुहुँदो रहेछ। म एकदमै रमाइलो लागिरहेछ जस्तो लागेको छ। अहिले म काठमाडौँमै कहीँ छु जस्तो लागिरहेछ।
तपाईँको पछिल्लो चलचित्र साथीमा तिम्रो ल्याएर आउनुभएको छ, तपाईँले भनि पनि हाल्नुभयो, रेस्पोन्स एकदमै राम्रो पाउनुभयो। कुन कतिवटा स्टेट घुम्नुभयो अहिलेसम्म फिल्म लिएर?
अहिलेसम्म चाहिँ म सिडनीमा गरेँ, मैले सो सिडनीमा 200 भयो, फेरि सिडनीमा फेरि पनि हुँदैछ। त्यसै गरिकन मेलबर्नमा गरेँ, त्यसपछि आएर ब्रिस्बेनमा पनि हाम्रो फिल्म साथी म तिम्रोको प्रदर्शन भयो, अनि एडिलेडमा पनि अहिले भइरहेको छ, एडिलेडमा गरेँ। अब त्यसपछि मैले अरू 2-3 स्टेट्समा, जस्तै पर्थमा, अनि त्यसपछि अर्को क्यानभेरामा, 1-2 अरू स्टेट्समा कुरा भइराखेको छ। र यो 2-3 स्टेट्समा अरू गरेर 27 चाहिँ म नेपाल फर्किन्छु होला।
हजुर, चलचित्रको बारेमा एकदमै राम्रो रेस्पोन्स पाउनु भएको छ साथी म तिम्रोको बारेमा।
हजुर एकदमै राम्रो, जति पनि दर्शकले हेर्नुभयो, हो भन्दा यो त परिवारले, एउटा फ्यामिलीले हेर्ने चलचित्र रहेछ भनेर मन पराउनु भएको छ। र बच्चा बुढादेखि यङ्स्टर सबै एजको भाइ बहिनीहरू, बा आमा, सानसानो केटाकेटीहरू, टिनेजर्सहरू सबैले हेर्नु भएको छ। एउटा फ्यामिलीले हेर्ने चलचित्र रहेछ भनेर सबै परिवारै आएर हेर्नु भएको, र हेरिसकेर पनि असाध्यै राम्रो फिल्म रहेछ भनेर प्रतिक्रिया दिनुभइरहेछ।
यहाँ त तपाईँले अब आफैले पनि देख्नुभयो होइन, तपाईँ हजुरको चलचित्र साथीमा तिम्रोले एकदमै राम्रो रेस्पोन्स पायो होइन, अनि नेपालमा चाहिँ कतिको सफल भयो व्यापार गर्नलाई?
नेपालमा पनि साथी म तिम्रो धेरै नै सफल भएर चलचित्र भएको चलचित्र हो। नेपालमा पनि धेरै सबै ठाउँमा, काठमाडौँ लगायत काठमाडौँमा हामीले साथी म तिम्रो यो एक चलाउँदाखेरि काठमाडौँमै मात्रै हामीले 20 हलमा एकैचोटि रिलिज गरेको थियौँ। अल नेपाल हामीले 70 हलमा लगाएको थियौँ, 70 हलमा एकदमै राम्रो रेस्पोन्स भयो। र एउटा डिफ्रेन्ट खालको यो फिल्म, एउटा खास गरिकन यसमा सानो 5 बच्चा नायक भएको कारणले गर्दाखेरि त्यो बच्चाको रोल पनि धेरै दर्शकहरूले एप्रिसिएट गर्नुभयो। त्यसै गरी यहाँबाट गएपछि म अमेरिकामा पनि यसको सोको लागि गइरहेको छु, त्यसै गरी दुहामा मैले तारमा पनि सो गरेँ। त्यहाँको दर्शकहरूले पनि, जहाँ पनि बस्नुभएको दर्शकहरू हेर्नुले चाहिँ असाध्यै राम्रो चलचित्र, दाई भुवन दाई तपाईँले जस्तो पहिला करोडपति नेपाली बाबु बनाउनुहुन्थ्यो त्यस्तै स्ट्यान्डर्डमा, त्योभन्दा अझ बेटर फिल्म बनाउनु भएको छ भनेर रेस्पोन्स आइरहेछ।
हजुर, तपाईँको पछिल्लो चलचित्र म तिमी बिना मरिहाल्छु को 4 अर्को एउटा फिल्म ल्याएर आउनुभयो होइन साथी म तिम्रो, अब किन यति लामो ग्याप?
अब चलचित्र भनेको कुरा बनाउनलाई त्यसको विषयवस्तु, कथावस्तुहरू, धेरै चिजहरू मिलाउन गाह्रो हुन्छ। किनभनेदेखि जे पाए त्यो चलचित्र त धेरै चाँडै बनाउन सकिन्छ, चाँडै रिलिज गर्न सकिन्छ, तर दर्शकको मन जित्ने खालको चलचित्र, सबै वर्गको दर्शकहरूलाई छुने खालको चलचित्र बनाउनलाई, त्यसको विषयवस्तुलाई छान्नुलाई, यसको कलाकार छान्नुलाई, त्यसको सङ्गीत गीत गर्नुलाई धेरै समय लाग्ने भएको हुनाले, ढिलै भए पनि म थोरै बनाउँछु, तर सकेसम्म उत्कृष्ट र राम्रो चलचित्र र नेपाली दर्शकहरूलाई आफूले मनले छुने आफूले हरेक दर्शकलाई फिल्म हेरिसकेपछि त्यो आफ्नै मेरै कथा हो कि मेरै घटना हो कि मेरै घरकै घटना हो कि भन्ने हुनुपर्छ, त्यसले गर्दाखेरि समय लागेको हो।
हजुर दाई, तपाईँको यो फिल्म रिलिज हुनुभन्दा अगाडि तपाईँले दिनुभएका इन्टरभ्यूहरूमा सुन्नमा पढ्नमा आएको थियो, जब यो चलचित्र साथी म तिम्रो रिलिज हुन्छ त्यसपछि नेपाली फिल्म इन्डस्ट्रीमा 60% जुन फिल्म प्रोडक्सनमा लाइनमा लागेका छन् उनीहरूले फिल्ड छोड्छन् भन्ने एउटा तपाईँले टिप्पणी गर्नुभएको थियो, कतिको सफल भयो त्यो टिप्पणी यो फिल्मपछि?
फिल्म छोड्छन् भन्नुको मतलब के छ भनेदेखि नेपाली साथी म तिम्रो फिल्म चलचित्रमा नेपाली फिल्म इन्डस्ट्रीको बारेमा पनि देखाइएको छ। नेपाली फिल्म इन्डस्ट्री के हो, नेपाली फिल्म बनाउन कति गाह्रो छ, नेपाली फिल्म चलाउन कति गाह्रो छ, नेपाली फिल्म चलेन भनेदेखि कति गाह्रो हुन्छ, तर सक्सेसफुल भयो भने त्यसको राम्रो उदाहरणहरू सक्सेस भएका उदाहरणमा सक्सेस हुँदाखेरि धेरै राम्रा चिजहरू पनि हुन्छन्। तर कतिजना नयाँ न्यू कमर्स भाइ बहिनीहरू अरू फिल्म इन्डस्ट्रीमा फिल्म बनाउन चाहने फिल्म खेल्न चाहनेहरू चाहिँ आउनु हुन्छ, उहाँहरूलाई म सधैँ वेलकम त गर्न चाहन्छु इन्डस्ट्रीमा, तर नबुझिकन गर्दाखेरि कति दुःख पाइन्छ। हरेक चिज बुझेर गर्नुहोस् भनेर त्यो किनभनेदेखि फिल्मको बारेमा फिल्मकै बारेमा साथी म तिम्रोमा देखाएको कारणले गर्दाखेरि त्यो हेरिसकेपछि कति मान्छेलाई ओहो फिल्म बनाउन गाह्रो रहेछ अथवा फिल्म सक्सेस गर्नलाई कति कठिनाइहरू रहेछ, जति पर्दामा हेर्दा हामीलाई सजिलो लाग्छ रमाइलो लाग्छ त्यति गर्नलाई कति गाह्रो हुँदो रहेछ चलाउन कति गाह्रो हुने रहेछ भन्ने त्यो एउटा हामीले म्यासेज दिएको छौँ भनेदेखि साथसाथै राम्रो गर्ने भाइहरूलाई सोचेर गर्ने भाइहरूलाई चाहिँ राम्रो पनि हुनसक्छ भन्ने म्यासेज पनि छ। त्यसले गर्दाखेरि जसले अब फिल्ममा आउँदाखेरि साथी म तिम्रो हेरिसकेको मान्छेले सोचेर नै फिल्म इन्डस्ट्रीमा प्रवेश गर्छन् भन्ने मलाई लाग्छ।
हजुर, तपाईँको फिल्म हामीले हिजो पनि यहाँ हेऱ्यौँ होइन, त्यसमा देखाइएको थियो कि फिल्म बनाउन भन्दा चलाउन अलिक गाह्रो हो नेपालको कन्टेक्स्टमा, त्यस्तो हो?
हजुर जरुर हो, सिनेमा बनाउनु पनि त्यति नै गाह्रो छ, सिनेमा चलाउन पनि नेपालमा त्यति नै गाह्रो छ, किनभने अहिले वर्षमा 50 फिल्म बनिराखेका छन्, त्यसले गर्दाखेरि अब खालि उत्कृष्ट चलचित्रले मात्रै मौका पाउने गर्छन्, त्यसले गर्दाखेरि अब फेरि सिनेमा चलाउनलाई हलहरू धेरै थोरै छन्, त्यसले गर्दाखेरि पनि कतिवटा सिनेमा कम्प्लिट भएर पनि क्युमा लाइनमा लाग्नुपर्ने हुन्छ, यो धेरै प्रब्लम्सहरू चाहिँ नेपालमा अहिले पनि छन्।
हजुर, अनमोललाई चाहिँ यति छोटो रोलमा डेब्यू गराउनुको कारण चाहिँ के भन्दै?
एक्चुली हामीले अनमोललाई नेक्स्ट फिल्ममा मेन लिडिङ रोलमा लिँदैछौँ, त्यसमा टिनेजर्स लभ स्टोरी मैले बनाउँदैछु, तर पनि फर्स्ट टाइम एउटा गानाबाट हामी हेरौँ किनभनेदेखि मेरो छोरा भनेर मात्रै मैले उसलाई नायक लिने कुरा हुँदैन, उसकोमा प्रतिभा छ कि छैन र उसलाई दर्शकले कति एप्रिसिएट गर्नुहुन्छ कि हुँदैन त्यो एउटा हेर्नु धेरै जरुरी थियो, त्यसले गर्दाखेरि एउटा सानो छोटो रोलबाट हामीले उसलाई डेब्यू गरेको हौँ। अब अहिले प्रतिक्रिया हेर्दाखेरि सबैजनाले अनमोललाई रुचाएको देखेको कारणले गर्दाखेरि र अनमोललाई पनि इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि ल ठिक छ अब चाहिँ गर्दा हुन्छ भनेर उसलाई छोटो रोल दिएको हो।
एनी अपकमिङ प्रोजेक्ट विथ अनमोल, कुनै त्यस्तो अपकमिङ प्रोजेक्ट छ हजुरको?
अहिले अब हामी नयाँ चलचित्र बनाउँदैछौँ जसमा अनमोललाई नै मेन लिडिङ रोलमा हामी लिने लागेको छौँ, त्यसमा टिनेजर्स लभ स्टोरी हो त्यो, त्यो चाहिँ अस्ट्रेलियाकै दाजुभाइ दिदीबहिनी र म आफै मेरो फिल्म काजल फिल्म मिलेर नै बनाउने हामीले कुरा भइराखेको छ, र सम्भवत अस्ट्रेलियामा पनि त्यसको केही पर्सन सुटिङ पनि हुन्छ, र अस्ट्रेलियामै बस्ने दाजुभाइ दिदीबहिनी जसलाई कलाकार भन्नु इन्ट्रेस्ट छ र प्रतिभा छ र जो जसलाई हाम्रो फिल्म नयाँ बन्दा लागेको फिल्ममा चाहिँ यदि सुइटेबल रोल भयो भने उहाँहरूलाई पनि हामी फिल्ममा लिनेछौँ। त्यसै गरी कति प्राविधिक अथवा कति टेक्निसियन साथी जो सिनेमा फिल्म पढ्नु भइराखेलाई पनि टेक्निसियन साथीहरूलाई पनि हामी अस्ट्रेलिया र नेपाल मिक्स गरेर बनाउने हामी प्रयास भइराखेको छ, हेरौँ हामी खासमा सफल हुन्छौँ, तर मलाई लाग्छ हामी सफल हुन्छौँ।
हजुर, तपाईँले नयाँ चलचित्र त लिएर आउने कुरा गर्नुभयो, यसको वर्कआउटहरू सुरु भइसक्यो या चाहिँ हुन बाँकी नै छ?
रफली एउटा आइडिया चाहिँ हामीले लिएको छौँ कि चलचित्रको कथा विषयवस्तुहरू सबै अस्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी र नेपालका दाजुभाइ दिदीबहिनी सबैलाई मिल्ने किसिमको स्टोरी हामी चुज गरिराखेको छौँ, र यसको अब हाम्रो होमवर्क चाँडै नै सुरु हुनेछ, अब म नेपाल फर्किने बित्तिकै यसको गीत रेकर्डिङहरू यसको आर्टिस्टहरू र यसको अरू कुराहरू हामी फाइनल गर्छौँ।
हजुर, अहिलेको नेपाली फिल्म इन्डस्ट्रीको अवस्था कस्तो पाउनु भएको छ तपाईँले?
फिल्म इन्डस्ट्रीको अवस्था भनेको जहिले पनि नराम्रो भन्ने हुँदैन, तर राम्रो फिल्म बनिनु पर्यो, जहिले पनि राम्रो फिल्म बनिन्छ त्यो संसारभरि बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसलाई एप्रिसिएट गर्नुहुन्छ हेर्नुहुन्छ, तर अब नराम्रो फिल्म बन्नु भनेको धेरै फिल्म बन्दैमा मात्रै राम्रो हुने होइन, तर दर्शकहरूले पनि सोचेर सम्झेर बुझेर फिल्म हेर्नुपर्ने हुन्छ, केही फिल्महरू जुन परिवारमा बसेर हेर्न नसकिने खालका फिल्महरू पनि हुन्छन्, त्यस्ता फिल्महरूले चाहिँ खासै राष्ट्रलाई र दर्शकलाई कुनै सन्देश दिँदैन, तर सिनेमा भनेको मनोरञ्जनको साथसाथै एउटा म्यासेज ओरिएन्टेड र सबै परिवारले बसेर हेर्न सकिने सिनेमा हुनुपर्छ र त्यो सिनेमाले विश्वमा यो नेपाली सिनेमा के रहेछ, नेपालको कल्चर के रहेछ, नेपालको एक्चुली खास चिज हो के हो त भन्ने चिज नै फिल्ममा भयो भनेदेखि हाम्रो गौरव हुनेछ। होइन भनेदेखि विदेशी सिनेमाकै नकल गरेर नेपालमा बनाउने र त्यो पनि एकदमै परिवारले पनि हेर्न नहुने खालका सिनेमाले चाहिँ कुनै समाजलाई र राष्ट्रलाई कुनै योगदान दिँदैन।
हजुर, पछिल्लो समयमा नेपाली फिल्म इन्डस्ट्रीमा अलिकति विकृति बढिरहेको छ, होइन, के भन्नुहुन्छ यसबारेमा तपाईँ?
विकृति मतलब अब मैले त्यही भने नि, मैले अब नेपाली दर्शकहरूले एउटा, किनभने हामी नेपाली हौँ, हामी जहाँ संसारभरि रहे तापनि हामीले परिवारमा बसेर मनोरञ्जन गर्न चाहन्छौँ, हामीले हाम्रो आफ्नो कल्चरमा बसेर मनोरञ्जन गर्न चाहन्छौँ। मनोरञ्जनको साथसाथै एउटा कुनै हरेक दर्शकले एउटा कुनै म्यासेज होस् त्यसमा, कुनै बच्चा बच्चीहरूलाई पनि सिनेमा हेरिसकेर कुनै म्यासेज होस्। तर पनि कस्तो भन्दाखेरि अलिकति वल्गर खालको सिनेमाले चाहिँ कुनै म्यासेज प्रदान गर्दैन र त्यसले चाहिँ हाम्रो आगामी आउने पिँढीहरूलाई चाहिँ यसले चाहिँ कुबाटोमै डोडाउँछ भन्ने लाग्छ। र त्यसले गर्दाखेरि नयाँ बनाउने जति पनि चलचित्र बनाउने दाजुभाइ दिदीबहिनीहरूलाई र हेर्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि यस्तो चलचित्रबाट अलिकति सचेत हुनुपर्छ। हामीलाई राम्रो चलचित्र, स्वच्छ चलचित्र चाहिएको हो, विकृतिवाला चलचित्र होइन।
नेपाली फिल्म इन्डस्ट्रीमा पछिल्लो एउटा इतिहास नै रच्न सफल लुट फिल्म, होइन, एकदमै चर्चामा आयो भन्ने गरिन्छ, सुन्नमा आएको छ। लुट फिल्मले नेपाली फिल्म इन्डस्ट्रीलाई दुई भागमा डिभाइड गरिदियो भन्नेमा सुन्नमा आएको छ, तपाईँ के भन्नुहुन्छ यसबारेमा?
लुट सफल भएकोमा म खुसी छु, किनभनेदेखि यो कुनै जसले बनाएको कुनै पनि एउटा चलचित्र सफल हुनाले त्यसले फिल्म इन्डस्ट्रीलाई नै र हरेक दर्शकहरूलाई नै एउटा हौसला र उत्साह थप दिन्छ, त्यसले लुटले उत्साह थपेको छ। तर के छ भनेदेखि त्यसले कुनै पनि दर्शकलाई दुई भागमा बाँडेको भन्ने म मान्दिनँ। दर्शकहरूलाई दुई भागमा बाँड्ने होइन कि 3 करोड दर्शक नेपालमा बसेका र नेपाल बाहिर बसेका सबै दर्शक, बच्चादेखि बुढा यङ टिनेजर्स सबलाई समेट्न सक्ने चलचित्र नै अत्याधिक सफल चलचित्र हुन्छ। केही वर्गलाई समेटेर सफल भए तापनि त्यसलाई सफल मात्रै मानिन्छ, अत्याधिक सफल मानिँदैन।
हजुर, म अब एउटा अलिकति प्रसङ्ग बदल्न चाहन्छु दाइ। मैले न्युज पेपरमा पढेको थिएँ तपाईँले अरू फिल्महरूमा आफ्नो नाम चाहिँ भुवन मात्रै राख्नुभएको थियो, होइन, भुवन केसी, तर यो फिल्म रिलिज गर्ने बेला तपाईँले एज अ प्रेजेन्टर आफ्नो नामको पछाडि एन थप्नु भएको छ, होइन, डबल एन, यसको अर्थ के हो त?
त्यस्तो त्यो चाहिँ मैले म पनि एक दिन यतिकै बसिराख्दाखेरि एकजना अब चिनिजानेको साथीभाइमा, दाइ तपाईँको नामको पछाडि अर्को एन, BHUWAN हो मेरो स्पेलिङ, तर अर्को एन थप्दाखेरि अझ राम्रो हुन्छ ज्योतिष शास्त्र अनुसार, तपाईँ ट्राई गरेर हेर्नुहोस् भनेको हुनाले ल हेरौँ त भनेर मैले ट्राई गरेको हुँ।
सफल पनि भयो त, त्यसले सपोर्ट गर्यो त,
त्यसले राम्रै भएको जस्तो लाग्छ मलाई।
दाइ अलिकति म प्रसङ्ग बदल्न चाहन्छु, अब पार्टी प्रवेश गर्नुभयो नि तपाईँ, होइन र?
हजुर हो।
जरुरी थियो दाइ त्यो
पार्टी प्रवेशको मतलब? किनभनेदेखि मैले मेरो लागि सबै पार्टीका कार्यकर्ता, सबै पार्टीका नेतालाई म त्यति नै रेस्पेक्ट, त्यति नै श्रद्धा, त्यति नै आदर गर्छु। सबै पार्टीको आफ्नो आफ्नो मूल्य मान्यता हुन्छन्। सबै पार्टीप्रति आस्था राख्ने दाजुभाइ दिदीबहिनीहरूकोलाई पनि म वेलकम राम्रै सोच्छु, उहाँहरूको पनि आफ्नो विचारहरू हुन्छ। तर पार्टीमा प्रवेश गरेको रिजन चाहिँ, किनभने खास गरिकन मैले धेरै मैले नेताहरूको भाषणमा सुन्ने गर्छु कि यस्तो गर्छु, त्यो गर्छु, यो गर्ने, यस्तो गर्, किनभने त्यो चुनाव अगाडि भोट हाल्नुभन्दा अगाडि चाहिँ धेरै चिज गर्ने देशलाई एकैचोटि, अब उहाँहरू आउने बित्तिकै स्विजरल्यान्ड नै बनाउने हो कि सारा नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशबाट फर्केर चाहिँ अब नेपालमै विदेशमा भन्दा राम्रो काम पाउने हो कि जस्तो आश्वासन दिनुहुन्छ। तर खासमा इलेक्सन जितिसकेपछि र पोस्टमा पुगिसकेपछि चाहिँ खालि आफ्नै दुनो सुझाउने मात्रै काम, देश र जनतालाई पातालमा पुर्याउने कामहरू धेरै भएको कारणले गर्दाखेरि अब म मात्रै होइन, प्रत्येक सक्षम प्रत्येक अलिकति देश र जनतालाई मन पराउने र गर्न सक्ने मान्छेहरूले अब आफूले नै पार्टीमा प्रवेश गरेर नै अब चाहिँ हामीले चाहिँ जनता र देशको लागि लाग्नुपर्ने बेला आएको छ। किनभनेदेखि अब जसले गर्छु भनेर भने उनीहरूको खालि विश्वास सुनेर उनीहरूले अब गर्लान् भनेर अब समय कुर्ने बेला छैन। हामी नेपाली धेरै पछाडि परिसकेका छौँ, त्यसले गर्दाखेरि चाहिँ म पार्टी प्रवेशमा गरेको कारण चाहिँ राष्ट्र र जनताको लागि एउटा मेरो सानो योगदानले पनि केही राम्रो हुन्छ भनेदेखि गर्न सकौँ भनेर मलाई पार्टी प्रवेश गर्नु थियो। किनभने पार्टी प्रवेश नगरिकन मैले पार्टीमा प्रवेश नगरिकन हुँदैन, मैले चाहेर पनि मैले केही गर्न सक्ने किन अवस्था हुँदैन। त्यसले गर्दाखेरि म मात्रै होइन, प्रत्येक नेपाली नागरिक, संसारभरि बस्नुभएको नेपाली नागरिकले आज हामीले भाषण सुनेर होइन, आफैले उठेर आफैले नै अब नयाँ जेनेरेसनले देश र जनतालाई सुख र समृद्धिको उसमा बाटोमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो।
हजुर, अहिलेको देशको वर्तमान स्थितिको बारेमा के भन्नुहुन्छ तपाईँ?
अब त्यो मैले मात्रै भएन भन्ने कुरा होइन, सारा नेपालीहरूले, संसारभरि बसेका नेपालीहरूले देखेर भोगिराख्नु भएकै र देखिराख्नु भएकै, सुनिराख्नु भएकै कुरा हो होइन। त्यसले गर्दाखेरि मैले एक्लैले भन्नुपर्ने जरुरी नै छैन, त्यो 3 करोड नेपाली नै खुलियाम एउटा प्रदर्शन देखिराख्नु भएको छ, देश कस्तो स्थितिमा गुज्रिराखेको छ, जनताले कति दुःख पाइरहेका छन् भन्ने कुरा।
हजुर, अन्तमा भन्दै के भन्न चाहनुहुन्छ देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई, केही सन्देश दिन चाहनुहुन्छ?
सन्देश भन्दा पनि संसारभरि रहनुभएको खास गरिकन अस्ट्रेलियामा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँहरू यति टाढा आफ्नो देश छोडेर आउनुभएको छ, तर पनि आफ्नो देशको कति तपाईँहरूलाई माया लाग्दो रहेछ भन्ने कुरा मैले यहाँलाई बुझेको छु। किनभने यहाँ आउने बित्तिकै पनि धुवनदाई नेपाली फिल्मको बारेमा कस्तो छ, नेपाली फिल्महरू कस्तो भइरहेछ, नेपाली कलाकारहरूलाई कति माया गर्नुहुँदो रहेछ, नेपाली कलाकारहरू के गरिराखेका छन्, हाम्रो देश के भइरहेछ, हाम्रो जनता के भइरहेको छ, जसको पनि एउटै प्रश्न हुन्छ। त्यसले गर्दा यति टाढा आएर पनि आफ्नो देशप्रति झन् धेरै माया बोकेको मैले देखेको छु। त्यसले गर्दाखेरि म उहाँहरू छु, हेर्नुहोस् तपाईँहरू विदेशमा बसेर पनि देशलाई, हाम्रो देशको जनतालाई, हाम्रो कलाकारलाई धेरै माया गर्न सक्नुहुन्छ, तपाईँहरूले सुझाव दिन सक्नुहुन्छ। तर हामीले पनि, मैले एउटा कलाकार भएको नाताले पनि फिल्म बनाएर होस् कि तपाईँहरूलाई देशलाई एउटा म्यासेज पनि दिन सक्छु। त्यसै गरिकन टाढा भएको दर्शकहरूको लागि मैले सिनेमा लिएर आएर तपाईँहरूको लागि यति टाढा बस्नु भएको होला दाजुभाइ दिदीबहिनीलाई मैले भर्खर बनाएको लेटेस्ट चलचित्र देखाउँ, उहाँहरूको प्रतिक्रिया लिउँ भनेर एउटा मनोरञ्जन पनि आदान प्रदान हुने, सँगै बसेर हेर्दाखेरि दुःख सुखका कुराहरू हुने भन्दाखेरि यो सबै कुराहरूले गर्दाखेरि हामी सबै जहाँ बसे पनि, संसारभरि जहाँ बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले, म यही भन्न चाहन्छु कि हामी नेपाली हौँ, हामी नेपाली हौँ, हामीले जातभात यो त यो म भनेर होइन कि हामी बाहिर बसेर हामी नेपाली हौँ भनेर हामीले नेपालीको पहिचान गराउनुपर्छ। कहीँ पनि बसेर पनि हामी छुट्नु हुँदैन र हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू कहिले पनि एक आपसमा लड्नु हुँदैन। हामी जहाँ बसे पनि हामी नेपाली हौँ र हाम्रो नेपाली कलाकारलाई, हाम्रो नेपाललाई सधैँ तपाईँहरूले माया गर्नुहोस्, हामी तपाईँलाई माया गर्छौँ, यही भन्न म चाहन्छु।
हजुर, हामी नेपालीहरू विश्वको कुनै पनि कुनामा भए पनि नेपालप्रतिको माया भनेको हाम्रो सदैव रहिरहन्छ। नेपाली भाषीहरू जहाँ रहन् जता रहन् होइन, सबैलाई देशको माया हुन्छ, देश उन्नति प्रगतिको बाटोमा लम्केको सबैले हेर्न चाहन्छन्। भुवन दाई, समय उपलब्ध गराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, र तपाईँका अपकमिङ प्रोजेक्टहरू पनि यसरी नै, जसरी तपाईँको पछिल्लो चलचित्र साथीमा तिम्रो सफल भयो, त्यसरी नै अरू आउने आगामी चलचित्रहरू पनि सफल हुन् भन्ने हामी कामना गर्न चाहन्छौँ। हस्त, धन्यवाद।
थ्याङ्क यू भेरी मच।
हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो भुवन केसीसँग गरिएको कुराकानी, नेपाली रजतपटका एक चर्चित नायक भुवन केसी, जो यहाँ आउनुभएको थियो गत बुधबार उहाँको फिल्म लिएर। र मैले यो म श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने, यो कुराकानी, यो इन्टरभ्यू मैले रेकर्ड गरेको थिएँ बिहिबारको दिनमा, र हामीले हाम्रो कार्यक्रम आज आइतबार प्रसारण हुने भएकाले यो कार्यक्रम चाहिँ, यो इन्टरभ्यू चाहिँ रेकर्डेड थियो। यो श्रोताहरूका लागि जानकारी गराउन चाहेँ मैले। श्रोताहरू, कार्यक्रममा तपाईँले भर्खरै सुन्नुभयो भुवन केसीसँग गरिएको कुराकानी, र अहिलेलाई म एउटा छोटो विश्राम, त्यसपछि फेरि पुनः उपस्थित हुनेछु गीत सङ्गीतका साथमा।
एडिलेडमा रहेको एकमात्र प्रोफेसनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथ साथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ। सम्पर्क आशिष वाग्ले, वाग्ले इन्टरप्राइजेस, 5th floor, 22nd ग्रिनफिल्ड स्ट्रीट, एडिलेड, SA5000, फोन नम्बर 0434-532-062, इमेल wagle@wagle.com.au।
रेशमा सुनवारको आवाजमा सुन्दै हुनुहुन्थ्यो यो गीत आइदेऊ घुम्टी उडाइदेऊ, एकदमै मिठो गीत, तपाईँहरूलाई मन पऱ्यो होला भन्ने मलाई आशा छ श्रोताहरू। र तपाईँ अहिले सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रेला रेडियो एडलेड 101.5 मेगाहर्जमा, र तपाईँका साथमा छु म सञ्जय। र यस बेला रातिको 10:19:57 गएको छ श्रोताहरू। र यसै क्रममा म तपाईँहरूलाई एउटा अर्थ मन्त्रालय, नेपालको अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षणको एउटा रिपोर्ट यहाँनिर प्रस्तुत गर्न गइरहेको छु। नेपालको गत आर्थिक वर्षमा के कस्ता विकास भए र भन्ने बारेमा, र चालु आर्थिक वर्षका बारेमा पनि के कस्ता विकासका कार्यक्रम कामहरू भए भन्ने बारेमा अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षणको एउटा छोटो रिपोर्ट यहाँ प्रस्तुत गर्न गइरहेको छु। चालु आर्थिक वर्षको पहिलो 8 महिनामा जम्मा 15 किलोमिटर सडक पिच भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा 205 किलोमिटर सडक पिच भएको थियो। यस अवधिमा 0.15% पिच सडक थपिए पनि सवारी साधनको संख्या भने 9% बढेको छ। सडक विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखे पनि विकास बजेट खर्च हुन नसक्दा सडक निर्माणको काम धेरै प्रभावित भएको हो। अर्थ मन्त्रालयद्वारा शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार यस अवधिमा 45 किलोमिटर सडक ग्राभेल भएको छ। यस्तै 185 किलोमिटर कच्ची सडक थपिएको छ। पिच, ग्राभेल र कच्ची गरी कुल 245 किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 362 किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको थियो। सडक सञ्जालमा 1% मात्रै बाटो थपिएको छ। यो सँगै मुलुकभर अब 9,917 किलोमिटर सडक पिच भएको छ। यस्तै 5,715 किलोमिटर ग्राभेल र 7,822 किलोमिटर कच्ची सडक निर्माण भएका छन्। सडक निर्माण सोचे अनुसार नभए पनि सवारी चाप भने बढेको छ। गत आर्थिक वर्षसम्म प्रति किलोमिटर सडकमा 53 सवारी साधन थिए, अहिले यो बढेर प्रति किलोमिटरमा 55 पुगेका छन्। चालु आर्थिक वर्षको पहिलो 8 महिनामा 8.6% नयाँ सवारी साधन थपिएका छन्। सर्वेक्षणका अनुसार यस अवधिमा 101,700 सवारी साधन थपिएर कुल सवारी संख्या 12,80,000 पुगेको छ। सर्वेक्षण अनुसार मुलुकमा रेल तथा मेट्रो यातायातको विकास गर्न स्थापना भएको रेल विभागले रेलवे निर्माण आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची महाकाली विद्युतीय रेल मार्ग, काठमाडौँ मेट्रो आयोजना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ। आर्थिक वर्ष 61-62 सुरु भएको बाहिरी चक्रपथ विकास आयोजनामा खासै प्रगति हुन नसकेको सर्वेक्षणले देखाएको छ। नीतिगत अस्पष्टता, जग्गाधनीको असहमति र राजनीतिक प्रतिबद्धताको कमीले आयोजनाको काम अगाडि बढ्न नसकेको हो। विराटनगर चक्रपथ आयोजनामा ट्र्याक खोल्ने काम पूरा भई बाटो स्तरोन्नतिको काम सुरु भएको छ। पहिलो 8 महिनामा 50 झोलुङ्गे पुल निर्माण भएका छन्। यस्तै 21 सर्वे डिजाइन, 56 ठेक्का सम्झौता, फाउन्डेसन र कङ्क्रिटिङ, 60-74 लट्ठा तान्ने काम भएको छ। यस्तै यस अवधिमा स्थानीय स्तरका 70 पुल निर्माणाधीन अवस्थामा रहेका छन्। हजुर श्रोताहरू, मैले तपाईँलाई भर्खरै नेपालको अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षण विकास नेपालका सडक विकासको बारेमा प्रतिवेदन निकालेको थियो। सोही प्रतिवेदनको मैले एउटा छोटो अंश यहाँहरूलाई भर्खरै प्रस्तुत गरेँ। हजुर श्रोताहरू, म कार्यक्रममा फेरि पनि अर्को एउटा गीत राख्न गइरहेको छु। यहाँमा बुद्धको स्वरमा साथी।
बाल्यकालदेखिको मिल्ने साथी, हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि, हामी सहर घुम्न जान्थ्यौँ राति राति, भागी भागी घरमा आमा बुवालाई ढाँटी, मर्न र मार्न तयार एकअर्काको लागि, सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी, दुबै नजाने यदि एउटा बिरामी, जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी, उसले एक दिन चुरो चल्काइ सोध्यो ओए खाने, मैले पनि ताने सङ्कोच छैन मानी, दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी, बिस्तारै खुलतमा
फसियो जानी न जानी गाजा अनि गोटी सामान र पानी यो पछि त्यो त्यो पछि त्यो दामी छ्याप नभई दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले यसरी नै लागु पदार्थमा डुब्दै गयौ गलत निर्णय खराब परिणामको शिकार भयौ खतिलाई कुट्यौ लुट्यौ खतिलाई ठग्यौ कर्म आफ्नै आमा बुवासँग जर्थ्यौ आफैमा लड्यौ तर खान छोडेनौ बिस्तारै हामी एकअर्कासँगै बोलेनौ सोध्ने गर्थे साथी भाइले हाम्रो बारेमा ऊ बिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाछा गरे बाहिर ननिस्की कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने एक दिन सानो कुसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले विभिन्न प्रश्नहरू खोज तर खोज्छु म इफ यु नेभर स्टार्टेड आउट विथ सिगरेट्स सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित जित परिहार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजुभाइ जसरी बाँचिन्थ्यो लानु छ
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गला रेडियो एयरलेट 101.5 मेगाहर्जमा र म तपाईँहरूको साथमा छु सञ्जय र श्रोताहरू समयले बाटो काटिसकेको छ अर्थात् समयले नेटो काटिसकेको छ आजको लागि कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ श्रोताहरू तर केही छैन अर्को आइतबार म फेरि तपाईँहरूको समक्ष प्रस्तुत आउनेछु विभिन्न न्युज भ्युज इन्टरभ्युज विथ रोचक इन्फर्मेसनहरू रोचक जानकारीहरूको र साथसाथमा गीत सङ्गीत त हुने नै छन् श्रोताहरू अहिलेलाई म कार्यक्रमबाट बिदा माग्नुभन्दा अगाडि यदि तपाईँ हामीलाई भोइस अफ साङ्गलालाई केही सल्लाह सुझाव र फिडब्याक दिन चाहनुहुन्छ भने तपाईँ हामीलाई म्यासेज गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा र त्यसबाहेक तपाईँ radio.nepali@gmail.com तपाईँले आफ्ना सल्लाह सुझाव र फिडब्याक हामीलाई इमेल गर्न सक्नुहुन्छ हामीलाई यो कार्यक्रम अझ स्तरीय र गुणस्तरीय बनाउने सहयोग पुग्नेछ तपाईँका सल्लाह सुझावले श्रोताहरू अहिलेलाई म यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु किप लिसनिङ रेडियो एयरलेट 101.5 मेगाहर्ज द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स र अहिलेका लागि म तपाईँहरूबाट बिदा हुन चाहन्छु सुन्दै गर्नुहोला रेडियो एयरलेट 101.5 मेगाहर्ज र थ्याङ्क्स फर लिसनिङ द भोइस अफ साङ्ग्रिला गुड नाइट श्रोताहरू जाँदा जाँदै म तपाईँहरूका लागि तिमीलाई म के भनौँ नारायण गोपालको आवाजमा यो गीत छोडेर जाँदैछु
यो मनलाई कसरी सम्हालु म नपी बेहोस बेहोस भए म कहिले न छुट्ने नशा भनौँ